الحمد لله رب العالمين والصلاة والسلام على حبيبه محمد وآله وصحبه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قال الله تعالى في القرآن الكريم والفرقان الحميد لا يحب الله الجهر بالسوء من القول إلا من ظلم وكان الله سميعا عليما اللهم سبحانك لا علم لنا الا ما علمتنا انك انت العليم الحكيم مولاي صل وسلم دائما ابدا على حبيبك من زانت به الاصول معزز سامعین کرام السلام علیکم ورحمۃ اللہ اس آیہ کریمہ میں اللہ رب العالمین نے ارشاد فرمایا ہے اللہ بری بات زبان پر لانے کو پسند نہیں کرتے سوائے اس کے کہ کسی پر ظلم ہو اور اللہ سننے والے جاننے والے ہیں۔ دین اسلام دین فطرت ہے، خالق نے مخلوق کے لیے اصول عطا فرمائے ہیں، تو جتنی ضروریات ہیں اس مخلوق کی ان تمام کو بہت ہی خوبصورت انداز سے اصول و ضوابط مہیا فرماتا ہے دین اسلام۔ قرآن کریم تمام فطری تقاضوں کو جب احاطہ فرماتا ہے تو اس میں روزمرہ کی جو حیات اور اس میں جو ہمارے معاملات ہیں ان کی باریکیوں تک ارشاد فرماتا چلا جاتا ہے، اور اللہ کریم کا کلام ہے، اس کی تلاوت اس کی اپنی برکات، ان برکات سے اس کیفیت کا حاصل ہونا جو نبی کریم صلی اللہ علیہ وسلم کے فرمودات، آپ کی معاملات، آپ کی رہنمائی کے ایک حصے کو اختیار کرنے کا سبب بنتا ہے، اور اللہ پاک توفیق عطا فرمائے اس کلام ذاتی کو سمجھ کر پڑھنا نصیب ہو، تو آپ حیران ہوں گے کہ انتہائی باریک باریک حصوں تک روزمرہ کی زندگی کے، انسانی مزاج کے وہ پہلو جو عمومی جانے جاتے ہیں، لیکن جب انسان معاشرتی طور پر زندگی بسر کر رہا ہے، یعنی معاشرے میں باہم مل جل کر رہ رہا ہے، تو وہ باریکیاں جنہیں عمومی جانا جاتا ہے انہیں اگر خیال لایا جائے اور ان میں بہتر تدبیر اختیار کی جائے تو کلی طور پر معاشرے کا جو نکھار ہے، وہاں کا جو رہن سہن ہے، وہ خوب سے خوب تر ہوتا چلا جاتا ہے۔ اس آیہ کریمہ میں اللہ کریم ارشاد فرمایا کہ اللہ بری بات زبان پر لانے کو پسند نہیں کرتے۔ اب اس میں وہ حصہ جو معنی ہے برکت کے، وہ ارشاد فرمایا جا رہا ہے کہ جب کوئی ایسا بیان یا ایسے الفاظ اپنی زبان پر لائے گا جو دین اسلام سر تجاوز پر ہیں، اس بات کو اللہ کریم پسند نہیں فرماتے۔ کوئی برا عمل اس کی تشہیر کی جا رہی ہو، کسی کی کمی بیشی پر اس کی تضحیک کی جا رہی ہو، یا کوئی پہلو ایسا کہ وہ جو الفاظ زبان پر لائے جا رہے ہیں وہ شریعت اسلامی سے متصادم ہوں، یہ وہ عمل ہے جس سے رحمت کا انقطاع ہو جائے گا، کیونکہ جب اللہ کریم کسی شے کی ناپسندیدگی کا ارشاد فرما رہے ہیں تو اس ناپسندیدگی کے ساتھ وہ جو رحمت باری تعالیٰ نصیب ہو رہی ہے وہ نہیں ہوگی۔ عمومی جو دارالعمل کے حساب سے صفت رحمانیت کے تحت، وہ تو انہیں بھی زندگی کا تسلسل عطا فرما رہا ہے جو اس کی ذات کا انکار کر رہے ہیں، لیکن وہ نزاکت رشتے کی جو بندگی کی ہے اور جو خاصا ہے بندے مومن کا، جو اللہ کریم کا احسان ہوا باسیت مسلمان اس رشتے اور اس نزاکت کا، اس میں بھی جب اس بات کا خیال نہیں رکھا جائے گا تو وہاں بھی پھر وہ رحمت باری تعالیٰ جو بندگی کی حیثیت سے ایک بحثیت بندے مومن نصیب ہو رہی ہے उससे मारूम हो जाएगा। फिर एक असूल कि जब कोई बात बयान की जाए या उस बयान को बार बार दोहराया जाए तो वो आम होना शुरू हो जाती है। तो यहाँ जब ये बयान किया जा रहा है तो इसका एक पहलू तो ये है कि कहीं किसी ने बुरा कलाम बोला और जब उस बुरे कलाम के इस पहलू को देखा कि ये हिस्सा जो अल्लाह करीम को पसंद नहीं है तो जवाबन न बोला गया तो बुराई रुकने का सबब होगा। क्योंकि कोई बुरा अमल जब इख्तियार किया जाए और उसके मुकाबिल जब बुराई की जाए तो फिर वो एक ऐसा तसलसल बनता है कि जो बढ़ता शुरू हो जाता है, रुकता नहीं है। फिर दूसरा पहलू जो अर्ज कर रहा हूँ वो ये है कि जितना उस बुराई को बोला जाएगा तो इससे मुराद तो ये है कि जैसे दीन इस्लाम की तबलीग का हुक्म है उसके मुकाबिल आकर बंदा बुराई की तबलीग पर आ गया। तो हम अपनी रोज़मर्रा की ज़िंदगी में इस नज़ाकत को देखते नहीं हैं, इस नज़ाकत पर ख्याल नहीं करते। कितने ही ऐसे कलाम हैं जो तजावज़ पर हैं। अब गीबत को देख लें, किसी की पीठ पीछे जो बुराई की कैफियत है इस सारे को देखें, इस पर हदीस शरीफ क्या फरमाती हैं, इसको कुरान करीम किस मानों में लेते हैं और ये वो कौन सा अमल होगा जिसके तहत रोज़े माशर जवाब देना होगा। और अगर ज़बान ही को ख्याल रखा जाए तो कितनी ऐसी लग्व हिस्से हैं जिनसे बंदा महफूज रहता है और वह हिफाजत मज़ीद अल्लाह के कुर्ब का सबब बनती है, मज़ीद इनाम नसीब होता है, मज़ीद अल्लाह की रज़ा नसीब होती है। तो इन पहलुओं को जब देखा जाए तो समझ आती है कि ये हिस्सा जो अल्लाह करीम बयान फरमा रहे हैं कि इस बात को ख्याल रखो कि तुम्हारी ज़बान पर ऐसा कोई लफ्ज़ या ऐसा कोई हर्फ या ऐसी कोई आवाज़ या सदा ना आए जो इंदल्लाह नापसंदीदा है। इस पर अमल पैरे होते हुए अल्लाह की रहमत भी नसीब होती है, अल्लाह की रज़ा भी नसीब होती है। और इस्लाम दीन फितरत है और ये वो हिस्सा तालीम दिया जा रहा है जिससे मुआशरे की ज़िंदगी जो है वो सहल होना शुरू हो जाती और बाम जो बोल चाल में और तकरार में एक असूल देखा गया है कि कहीं कोई सख्त बात या जायद असूल कलाम हो तो उसे मुकाबले में फौरन उसी दर्जे का जब जवाब दिया जाता है तो फिर दोनों तरफ से शिद्दत बढ़ती है। एक जहली सी बात इस मौजू पर बात करते हुए मेरे जहन में आ गई कि अमूमन घरेलू जिंदगी में तलखी का सवाल जब मेरे सामने आता है तो मैं उसके जवाब में एक चीज अर्ज करता हूं कि बसियत मियाँ बीवी जब कहीं तकरार आ जाए इतना लिहाज हो कि जो बात सुनी उसके सुनने में फौरन जवाब की बजाय अगर ठहर कर जवाब दिया जाए तो इतने तक मिजाज में तहम्मुल आ जाता है और जब मिजाज थोड़ा ठहराव में हो और जवाब दिया जाता है तो फिर उस दर्जे की सख्ती नहीं होती। तो फरीकैन जब मुकाबिल आ जाते हैं और जवाब के साथ ही जवाब उसी शिद्दत का आ रहा होता है तो फिर बात रुकती नहीं, बढ़ती चली जाती है। तो इसी असूल को अगर अपने दोस्तों में, अपने अजीज़दारों में, अपने मुआशरे में रखा जाए कि वो बात जो तलखी पैदा कर रही है उसके जवाब में भी एक दफ़ा ठहर कर जवाब देना है ताकि मिजाज गालिब न हो, हुक्म की तामील जो है वो कैफियत गालिब हो, वो और हुक्म वो जो अल्लाह करीम को पसंद है, हुक्म वो जो कुरान और सुन्नत से हमें नसीब हो रहा है। तो ये वो अंदाज है जिससे ज़िंदगी मोहब्बत का सबब बनती है, घरों में प्यार पैदा होता है, दोस्त अहबाब अजीजदारी में ताल्लुक जो है वो मजीद बढ़ता चला जाता है। और उससे भी इंसान बचता है कि जिस बुराई की एक तबलीग का सबब बनता चला जा रहा है बंदा उससे भी बचता है। फिर जब बंदे या मुआशरे एहतियात नहीं करते और इसी चीज को बढ़ाते हैं तो ये मजीद बुराई का सबब बनते हैं। और आज हम अपने मुआशरे में अगर गौर करें तो वो मीडियम जो मुआशरे में मुखातब करने के हैं उसमें मीडिया का बहुत बड़ा एक हिस्सा है। और इसी रवश को जब देखा जा रहा है तो हम गौर ही नहीं कर रहे, न बहसियत सामईन हम गौर कर रहे हैं और न बहसियत जो नशर कर रहे हैं जिम्मेदारी जिनके पास नशर करने का, न वो गौर कर रहे हैं और न वो हिस्से जो कुव्वत नाफजा रखते हैं मुल्क के, जहां कवानीन के इतलाक कराने की ताकत है, ना वो ख्याल कर रहे हैं कि 24 करोड़ की आबादी में क्या 24 खबरें भी ऐसी नहीं होंगी जिसमें बेहतरी की बात हो या तामीर की बात हो। हर वो बात खबर बनती है जिसमें गलती या कोताही होती है, हर वो बात खबर साथ क्यों नहीं बनती जहां बेहतरी है। इससे मुराद ये नहीं है कि अगर अच्छाई है तो बोली गई, अगर कमजोरी है तो उसे जी नहीं बोलना या छुपाया गया, बात ये नहीं है। अब जो गलती है उसे सिर्फ बयान नहीं किया जा रहा, उसे बार बार दोहराया जाता है और जब उसे 24 घंटे हर जगह हर चैनल पर इसी पहलू को देखा जाएगा तो उस माशरे में ऐसा महसूस होगा कि शायद हर लम्हे एक आग लगी हुई है। और जब ये भी ना ख्याल रखा जाएगा कि उस इस 23-24 करोड़ की जो आबादी है इसमें 23 या 24 अच्छे काम भी नहीं हुए, और अगर कहीं अच्छे काम की कोई खबर हो तो उसे सुनना को नहीं चाहता, ये जवाब इसका नहीं है। उसे बुनियादी तौर पर खबर की हैसियत ही नहीं दी जा रही होती। तो हमें एक इस बात के हवाले से अपने हिस्से का किरदार तो अदा करने की कोशिश करनी चाहिए कि अच्छाई जो है उसे बयान किया जाए बनिस्बत जो है वो बुराई के बयान करने के, फिर बुराई की निशानदेही करना और बात है और उसकी तशहीर करना और बात है। और अल्लाह करीम ने इस मौजू को पसंद नहीं फरमाया कि कोई अपने ज़बान पर नापसंदीदा बात लाए या ऐसी आवाज़ बुलंद करे। ये वो है जिसे अल्लाह करीम ने बयान फरमाया कि इसे अल्लाह करीम पसंद नहीं फरमाते, और जिस बात को अल्लाह करीम मना फरमा रहे हैं और जिस बात को अल्लाह करीम नापसंद कर रहे हैं, जब उस रवश को इख्तियार किया जाएगा तो कैसे मुमकिन है कि उस माशरे या उस आबादी में सुख और सुकून आ सके। फिर इसमें दूसरा हिस्सा बयान फरमाएगा कि सिवाय उसके इल्ला मन जुल्म, सिवाय उसके कि किसी पर जुल्म हो। अब यहां ये मुराद नहीं है कि कहीं जुल्म हो गया तो उसका बयान ना हो, या मजलूम अपनी आवाज नहीं बुलंद कर सकता। अब किसी भी माशरे में जहां जुल्म हो वहां मजलूम का कोई ना कोई जगह या कोई ना कोई जहां से उसके जुल्म को का जवाब उसके लिए तैयार हो और उसे तहफ़ दिया जा सके, इदारे की सूरत में हो, अफराद की सूरत में हो, फर्द की सूरत में हो, तो इंसानी माशरे में शुरू से ये चीज़ देखने में, ये जहां इंसानी आबादियां हैं और ये मिलजुल कर रहने वाली जो मखलूक है इसमें कोई ना कोई निज़ाम ज़रूर रहता है। अब जब कोई ना कोई निज़ाम और निज़ाम इस्लाम में बात आती है तो फिर बहुत बड़ा फ़र्क आ जाता है, क्योंकि ऐन इंसाफ के तकाजे पूरा फरमाता है वो निज़ाम जिसे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हमें तालीम फरमाया, और वो तालीम फरमाई जिसे बयानिया नहीं, उस बयानिया इरशादात के साथ इस निज़ाम का निफाज और इसके इतलाक के नतायज दुनिया ने देखे। आज भी हम अगर इस्लाम के सुनहरी दौर की बात करते हैं तो वही बात सामने आती है कि वो असूल जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने तालीम फरमाए थे, जब उनका निफाज फरमाया गया आप सल्लल्लाहु अलैहि वसल्लम के दस्ते अकदस से ही, तो उसकी बरकत ऐसी थी कि आज तक भी उन अदवार को तारीखी तौर पर सुनहरी इस्लामी दौर के नाम पर जाना जा रहा है। और वही असूल जब छोड़ दिए जाते हैं और इन बातों को जो गलत और सही है इसका लिहाज नहीं रखा जाता तो फिर माशरे में हिद्दत बढ़ती है, तंगी आती है, तकलीफ आती है, फिर उसमें से गुजरते हुए माशरे ऐसे हो जाते हैं कि फिर अपने आप को ही लान तान कर रहे होते हैं लेकिन अपना किरदार मुस्बत नहीं कर रहे होते। और ये चीज़ आज अपनी गुफ्तगू में देखने को मिलती है कि हम जब कहीं कोई अफराद इकट्ठे होते हैं तो बुराई पर और उस बुराई के निशानदेही पर तो गुफ्तगू हो रही होती है, लेकिन ये बात या इस नतीजे को हम नहीं पहुंचते कि मेरा जो हिस्से का किरदार है या जो मेरा कलाम है या जो मेरा अमल है इस माशरे में वो कैसा है जो मैं इस माशरे को दे रहा हूँ। तो अल्लाह करीम इस नज़ाकत को समझने की तौफीक अता फरमाए और अपने हिस्से का وہ کردار جو عند اللہ پسندیدہ ہے اختیار کرنے کی توفیق عطا فرمائے. تو یہ وہ صورت ہے جو ہمارے معاشرے میں امن بھی دے گی, سکھ بھی دے گی, اور یہ امن اور سکھ ہمیں مزید اسلام پر عمل کرنے کی صورت میں نصیب ہوگا, اور یہ عمل ترقی اس صورت میں ملتی جائے گی. پھر جب ظلم ہوا کہیں یا مظلوم کی آواز کی بات آتی ہے, اس سے مراد یہ نہیں ہے کہ اس کی آواز کو دبایا جائے, اس سے بیان کرنے میں بھی ان اصولوں کا خیال رکھا جائے کہ جس سے اس برائی کا عام کرنا مقصود نہ ہو. اور یہ وہ بات ہے کہ بیان کرنے اور سننے والوں کے درمیان حالات ایسے ہوتے ہیں کہ جس میں سے ہم حیات ہیں اور ہم اپنے زندگی کے حصوں میں سے گزر رہے ہیں, اور یہ چیزیں روز مرہ کی زندگی میں ہمارے سامنے آتی ہیں, سمجھ آ جاتی ہے کہ کہاں بیان ہے اور کہاں بیان میں وہ تجاوز ہے کہ اسے دہرانا مقصود ہے. پھر جہاں مظلوم کی بات آئے تو ظاہری بات ہے ظلم کی بات آئے گی, پھر جب ظلم کی بات آئے گی تو پھر ظالم کی بات آئے گی, اس کی نشاندہی ہوگی. تو پھر یہاں بھی اس اصول کو دیکھنا چاہیے کہ جہاں تک ظالم کا حصہ ہے وہ ہے اس کے ساتھ اور اس کے عزیز و اقارب میں اس کے شامل کر کے پھر انہیں مظلوم کر کے ظالم کا حصہ بنا کر, یہ وہ چیزیں ہیں جنہیں اللہ کریم پسند نہیں فرماتے. فرمایا وکان اللہ سمیعا علیما, اور اللہ سننے والے جاننے والے ہیں. یہ وہ حصے ہیں جو اللہ نے بیان فرمائے ہیں جو پہلے آیا کریمہ میں میں نے عرض کیے ہیں. اب کوئی یہ سمجھے کہ میں تو جو کچھ سوچ رہا ہوں اپنے دل میں ہے, اسے کوئی جان نہیں رہا, اسے کوئی سن نہیں رہا, تو اسے یہ خیال ہونا چاہیے کہ اللہ رب العالمین کی ذات وہ ہے جو سن بھی رہا ہے اور دیکھ بھی رہا ہے, اور وہ ذات ہے جس کے دستے قدرت میں ہر شے ہے, اور میں مجھے جتنی قوت یا استطاعت دی ہے اس کا حساب اس کے حضور جا کر میں نے دینا ہے. اور جب اس نزاکت کی سمجھ آ جائے گی کہ اللہ کریم سمیعاً علیماً ہے, تو پھر دل میں ہی جب کوئی کمی بیشی آئے گی وہیں جھٹک دی جائے گی. چونکہ کسی برائی کا خیال آ جانا اس پر گرفت نہیں ہے, اسے گناہ کے حصوں میں نہیں لکھا جاتا, لیکن جب اس پر عمل کیا جاتا ہے تو جتنا عمل کیا جاتا ہے اتنا اس پر تحریر گناہ کی آتی ہے یا سزا کی بات آتی ہے. اور جب کوئی عمل بہتر سوچا جاتا ہے, جب کوئی بہتر یا خالص نیت نصیب ہوتی ہے, وہ ایسا کریم ہے, اس بہتر یا نیکی سوچنے پر بھی اجر مرتب ہونا شروع ہو جاتا ہے, اور جب وہ بہتر سوچ عملی زندگی میں لائی جاتی ہے تو اسے 10 گنا سے زیادہ جو ہے اس پر اجر اور ثواب عطا فرماتے ہیں اللہ کریم. اور جب ان باتوں کو وہ سمجھے کہ وہ ذات ہے جو سن بھی رہا ہے اور دیکھ بھی رہا ہے, اور اس کا سننا میرا نیا خانہ دل نہیں چھپا سکتا, اس کے دیکھنے سے میری یہ کیفی حصے جو ہیں اس سے پوشیدہ نہیں ہیں, جب ایمان اس درجے کا ہو تو پھر یہ لحاظ از خود نصیب ہونا شروع ہو جاتا ہے کہ میں ایسا کلام نہ کروں جو اللہ کو پسند نہیں ہے. اب کلام ایسا نہ کروں جو اسے نہیں پسند, یہ تو کجا, کوئی کلام ایسا سنوں بھی نہیں جسے کوئی کلام کر رہا ہے, اور کوئی آواز ایسی جو تجاوز ہو تو میں اسے سنوں بھی نہیں, وہ وہاں سے بھی دور چلا جائے گا جہاں ایسا کلام ہوگا جو اللہ کریم کو ناپسند ہے. پھر اللہ کریم ارشاد فرماتے ہیں ان تبدو خیرن او تخفوه او تعفو عن سوء فان اللہ کان عفواً قدیرا, تم نیکی کو ظاہر کرو یا اسے چھپاؤ یا کسی برائی کو معاف کر دو تو یقیناً اللہ بخشنے والے قدرت والے ہیں. اب یہاں نیکی کا اختیار کرنا اور اس نیکی کی اختیار کرنے میں ظاہر یا پوشیدہ کی کیفیت کا بیان آ رہا ہے. اگر نیکی کا اختیار کرنا اور اس کے ساتھ اس نیت کا ہونا کہ خالص اللہ کی رضا مقصود ہے, اور اس نیکی کا ظاہر ہو جانا یا اس نیکی کا ظاہر اس نہج پر کر دیا جانا کہ معاشرے میں نیکی پھیلے, جیسے بات برائی کی ہو رہی تھی کہ برائی جب زبان پر آتی ہے اور زبان زد عام ہو تو برائی کو مزید ترویج ملتی ہے, اسی طرح जब नेक अमल बयान होगा तो नेक अमल की भी तरगीब मिलेगी, लोगों को और शौक पैदा होगा कि इस तरह नेक अमल अगर हो रहा है तो मैं भी इस कार्य खैर में हिस्सा दूं, मैं भी अपने हिस्से का किरदार जो है मुआशरे में अदा करूं। तो नेकी अगर जाहिर इसलिए हो कि मखलूक को नेकी की रगबत हो, उसमें ज़ात न शामिल हो, तो हर्ज नहीं है, कार्य सवाब है। और अगर नेकी का पोशीदा रखना कि कहीं मेरे नया खाने दिल में अपनी अनार ना उठ जाए, इसे पोशीदा रखना, तो ये और भी ज़्यादा फ़ायदा मंद है और ज़्यादा नेकी और वरा तकवा नसीब होता है। इसलिए अल्लाह करीम वो ज़ात हैं समीयन अलीम, इरशाद फरमाया जा रहा है कि वो देख भी रहा है, वो सुन भी रहा है। और उसका देखना और उसका सुनना हाल के उस दर्जे तक है कि जिसमें कोई शायबा नहीं रहता, कोई कमी बेशी नहीं रहती। तो वो फरमाया कि अगर तू नेकी को जाहिर कर दे तो कोई ऐसी बात नहीं है, अल्लाह करीम इसमें इजाज़त फरमा रहे हैं, लेकिन उसकी जाहिर करना ज़ात से नहीं, मजीद नेकी के लिए और नेक नियति से उसका बयान है। और अगर औतुख़ और अगर उसे और तो औताफू और उसे अगर छुपाया जाए, बयान ज़ाहिरन ना छुपाया जाए, तो और बेहतर है। इसलिए कि जिस ज़ात के लिए वो अमल इख्तियार किया जा रहा है वो ज़ात तो जानती है, और जब वो ज़ात जानती है तो इस बात या इस अमल के नतायज जो मुरतब अल्लाह ने फरमाने हैं वो बंदे और उस मालिक के माँ बहन रिश्ता है, तो वहाँ तो कोई चीज़ पोशीदा नहीं रहेगी। तो जब ये फिक्रा दुनिया में असूल में किया जाता है कि नेकी कर और दरिया में डाल, तो इससे मुराद ये नहीं है कि कोई नेकी को दरिया में डाला जा रहा है या दरिया बुर्द की जा रही है। इस फिक्रे से मुराद ही ये है, ये इसी तफसीर में ये फिक्रा भी आ जाता है कि वो नेक अमल जिस ज़ात के लिए किया जा रहा है वो ज़ात खूब जानती है, और मखलूक मखलूक से मकसूद नहीं रखेगी। ये असूल ये होगा कि मखलूक मकसूद खालिक और मालिक से रखेगी। तो जब इस कैफियत की समझ आए तो फिर समझ आती है कि नेकी का दरिया में डालना ये कैफियत क्या है, कि जब वो अमल ऐसा हो कि उसे भले पोशीदा रख लो तो अल्लाह करीम उसे भी पसंद फरमाते हैं। फिर फरमाया या किसी बुराई को माफ कर दो, जिस तरह मैं पहले अर्ज करता आ रहा था कि किसी बुराई का बयान करना मजीद बढ़ाने का सबब बनता है। तो कोई बुरा अमल करता है या गलती करता है या ज्यादती करता है, और अगर उसे माफ कर दिया जाए तो अल्लाह करीम इसे पसंद फरमाते हैं कि इस अमल को इंदल्ला पसंदीदगी नसीब होती है। अब जो कोई माफ कर रहा है और जिसे माफ कर रहा है, ऐसा भी हो सकता है कि दोनों के माँ बहन गलती गलत फहमी हो। ज़रूरी नहीं है कि जिस बात को मैं अपने मुकाबल के लिए गलती समझ रहा हूँ कि उसने मेरे साथ ज्यादती की, क्या पता मुझे गलत फहमी हो, उसने कहा कुछ हो मैंने समझा कुछ हो, उसकी नीयत कुछ हो मैंने कुछ जानी हो, तो यहाँ तो गलती लग सकती है। और अगर दानिश्ता भी किसी ने ज्यादती की है और उसे मैं माफ़ कर देता हूँ, तो ये वो अमल है जो अल्लाह करीम पसंद फरमाते हैं। और उसकी और मेरे माँ बहन रिश्ते में तो गलत फहमी हो सकती है, लेकिन जो मेरे मामलात अल्लाह करीम के माँ बहन हैं वहाँ कोई गलत फहमी नहीं है, वो खूब जानते हैं और हम कमज़ोर लोग हैं। जब हम अल्लाह की रजा के लिए किसी को माफ़ करेंगे और जब हमारा हिस्सा उसके पास आएगा जिसे इस अमल को पसंद आ रहा है, तो अल्लाह करीम हमें भी माफ़ी अता फरमाएंगे हमारी कमज़ोरियों हमारी ख़ताओं की। इसलिए अल्लाह करीम आगे इरशाद फरमा रहे हैं इसी बात के इसी आया करीम के अगले हिस्से में बयान फरमाते हैं, फइन्नल्लाह कान अफुवन कदीर, कि वो बख्शने वाले हैं, कि जब तू किसी को माफ कर रहा है, जब तेरा हिस्सा उसके हजूर पेश होगा तो वो तुझे माफ फरमा देगा। तो हमारे माँ बहन तो गलतियां हो सकती हैं, जब वहां माफी तलाफी की बात आएगी तो गलती होगी तो बात आएगी, क्योंकि कुरान करीम फरमाता है कि जब कोई गलत करता है गुनाह करता है तो जितना उसने गलत या गुनाह किया उतनी उसकी सज़ा है, और अगर कोई बेहतर और नेकी का अमल करता है तो जितना उसने वो बेहतर अमल किया है उसका अजर और सवाब या नताइज उससे ज़ायद अता फरमाए जाते हैं। تو دنیا کے معاملات میں اگر کسی کو معاف کر دو گے تو یہ وہ عمل ہے جو عند اللہ پسندیدہ عمل ہے. اور یہ غلطی کا معاف کرنا اور غلطی پر مقابل سے اسی غلطی کا دہرا دیا جانا, اگر نظام سے ہٹ کر یہ چیزیں ذات پر لے لی جائیں تو پھر معاشرے میں فساد بڑھتے ہیں, جھگڑے بڑھتے ہیں, بدامنیاں بڑھتی ہیں, ایسی زندگی یا ایسا ماحول میسر نہیں آتا کہ جہاں سکھ کی یا سکون کی زندگی بسر کی جا سکتی ہو. تو میں نے پہلے بھی عرض کیا کہ اسلام عمومی گفتگو سے لے کر ہر بڑے سے بڑی بات تک رہنمائی فرماتا ہے, اس لیے کہ یہ دین فطرت ہے, تمام جو انسانی حیات ہے اس کے تقاضوں کو عطا فرماتا ہے, پورا فرماتا ہے. اور اگر یہ عمل نصیب ہو تو زندگی سہل ہوتی ہے. تو فرمایا معاف کر دو, یہ وہ عمل ہے جو اللہ کریم کو پسند ہے. فإن اللہ کان عفواً قدیر, اللہ کریم یقیناً, کان عفواً یقیناً, اس میں کوئی شک نہیں ہے, وہ بخشنے والے ہیں اور قادر ہیں, قادر مطلق ہیں. ایسا نہیں ہے کہ وہ بخشنا چاہیں تو اس میں کوئی رکاوٹ آ سکے, یا ایسا بھی نہیں ہے کہ کہیں انہیں مجبوری ہو بخشنے کی. وہ زمین و آسمان کا مالک ہے, جو کچھ ہے اس کی ملکیت ہے. اور وہ فرماتے ہیں کہ جب تو معاف کرے گا تو یہ وہ عمل ہے جو اللہ پسند فرماتے ہیں. اور اس عمل کے تحت جب اللہ کریم کی رضا نصیب ہوگی تو ہم تو ہیں کمزور, تو یہ وہ عمل ہے کہ اللہ کریم ہمیں اس کے صدقے اور اپنی شان سے معاف فرمائیں گے. ارشاد فرمائے ان الذین یکفرون باللہ ورسولہ ویریدون ان یفرقوا بین اللہ ورسولہ ویقولون نؤمن ببعض ونکفر ببعض, بے شک جو لوگ اللہ اور اس کے پیغمبروں علیہ الصلاۃ والسلام سے کفر کرتے ہیں اور اللہ اس کے پیغمبروں علیہ الصلاۃ والسلام میں فرق کرنا چاہتے ہیں, اور وہ کہتے ہیں ہم بعض کو مانتے ہیں اور بعض کا انکار کرتے ہیں. یہاں وہ بات ارشاد فرمائی جا رہی ہے کہ اللہ کریم کی ذات کا ماننا شرائط ایمان میں, اسی طرح ساتھ اللہ کے انبیاء رسول کا بھی ماننا ہے, انبیاء صاحب کا بھی کبھی ماننا ہے, اور ہمارے لیے جو بحثیت مسلمان حکم ہے وہ تمام انبیاء اور رسول کا ماننا ہمارے ایمان کے حصے میں, اتباع شریعت محمدی صلی اللہ علیہ وسلم کا اور تمام انبیاء اور رسول کا ماننا ہمارا ایمان کا حصہ ہے. اور یہ وہاں بات ہو رہی ہے کہ جہاں مشرک اپنی مرضی کرتے تھے اور بعض انبیاء کے حوالے سے بات مانتے تھے اور بعض کے حوالے سے انکار کرتے تھے, تو جب اللہ کا ماننا ہے تو اللہ کا ان تمام اصولوں کے تحت ماننا ہے جو اللہ کریم نے وضع فرمائے ہیں, اس میں آ کر کوئی اپنی پسند و ناپسند جو ہے وہ نہیں داخل کر سکتا. اس اصول کو ہم اپنی زندگی اور اپنے آج کے حالات پر لے کر آئیں تو ایسے سوالات دیکھنے میں ملتے ہیں. اگلے دن بھی ٹیلی ویژن پر طلاق کے معاملے میں بحث ہو رہی تھی, علماء بھی بیٹھے تھے اور ٹیلی ویژن کے جو اینکر پرسنز تھے وہ بھی بیٹھے تھے, تو ان کی گفتگو کو سن کر یہ محسوس ہو رہا تھا کہ بام جو سوال کیے جا رہے ہیں ان سوالات سے سمجھنا مقصود کم ہے اور ان سوالات سے اپنی خواہش کا اظہار جو ہے وہ زائد ہے. تو وہ حصے اللہ کریم کو پسند نہیں ہے کہ جہاں پسند ذاتی داخل کی جائے, اللہ کریم کو وہ پسند ہے جہاں اللہ کریم نے جو ارشاد فرمایا اسی کے تحت اس کے انبیاء اور رسول کا ماننا وہ ہے, کہ چونکہ یہ وہ ہستیاں ہیں جو اللہ کریم سے شانہ آسائی کا سبب ہیں. اور جب بعثت محمد رسول اللہ صلی اللہ علیہ وسلم کی عطا اللہ نے ہمیں نصیب فرمائی تو آپ کی بعثت پر پہلے جتنے احکامات تھے یا جتنی شریعت تھی وہ شریعت کے تحت منسوخ ہیں, لیکن جو احکامات دین اسلام نے عطا فرمائے یہ وہ شریعت ہے, روز قیامت تک اسی کا اختیار کرنا اور یہی امتحان ہے اور یہی وہ حصے ہیں جس سے قرب الہی اور اللہ کریم کا ماننا نصیب ہوگا. اور جب ان میں فرق کیا جاتا ہے اور اس فرق کے کرنے کو مرضی ذات پر لائی جا رہی ہے تو اس سے مراد اللہ کریم کے مقابل آنا ہے. یہ وہ صورت ہے کہ آج میں اپنی پسند داخل کرنا چاہوں. اس لیے کہ کئی معاملات ہم کرتے ہیں اور اس پر جب فقہ کے اطلاق کی بات آتی ہے تو ہم پھر چل پڑتے ہیں ڈھونڈنے کے لیے, مفتیان کرام کے پاس جب جاتے ہیں تو اصل بات نہیں بولتے, اور جب اصل بات نہیں بولتے یا کوئی عالم یہ رہنمائی کرے کہ الفاظ بدل لو تو فتویٰ بدل جائے گا, یہ وہ حصے ہیں جو آدھا دین ماننا یا آدھا دین نہ ماننا یا ماننے اور نہ ماننے میں پسند ذاتی کا داخل کرنا ہے. یہ حصے وہ ہیں جو تجاوز کے ہیں, اور جب کوئی تجاوز کر رہا ہو یہ نہیں ہوتا کہ وہ یہ نہ جانتا ہو کہ میں زیادتی کر رہا ہوں, وہ یہ جانتا ہے کہ میں زیادتی کر رہا ہوں. جانے ایمان اس کا اس لمحے کہاں ہے جو اسے یہ بتائے کہ اللہ کریم کی ذات تو دیکھ بھی رہی ہے, اللہ کریم کی ذات تو جانتی بھی ہے کہ تیرے نہاں خانے دل میں کیا ہے, اور وہ ذات ہے جس کے حضور پیش ہونا ہے, جس کے کلام کے تحت فقہی مسائل پر میں فتویٰ دے رہا ہوں یا رہنمائی کر رہا ہوں. یہ حصے اس کے حضور پیش ہوں گے, میرے اعمال پیش ہوں گے, تحریریں وہ جو میرے اعمال پر کی جا رہی ہیں وہ پیش ہوں گی, میں وہاں کیا منہ دکھاؤں گا. اور جس لالچ کے تحت کیا جا رہا ہے وہ لالچ تو دنیا کا, اللہ کریم فرماتے ہیں کہ اس کی ذات رزاق ہے, اس نے ہر ایک کا حصہ تقسیم کر دیا ہے اور اپنے حصے سے زائد تو کوئی لے نہیں سکے. تو جو حصہ تقسیم ہے اس مالک نے عطا فرما دیا, پیدا فرمایا تو عطا بھی فرما رہا ہے, اس کے لیے اپنے اندر وہ لالچ پیدا کرنا جو اس حق کو پاس رکھتی ہوئی اس پر غلط بیانی کی صورت میں ہمارے کردار سے ظاہر ہو, یہ اپنے اوپر ظلم ہے. اور ایک روز آئے گا کہ جس روز اس حصے کا جواب دینا ہوگا اور وہ مشکل ہوگا. اللہ کریم ہماری کمی بیشیاں معاف فرمائیں اور روز محشر کا جو حساب ہے وہ آسان فرمائیں. نبی کریم صلی اللہ علیہ وسلم کا ارشاد ہے کہ اگر روز معاشر کسی سے سوال ہو گیا اس کو عذاب الہی سے کوئی نہیں بچا سکتا. تو اللہ کریم ہمیں اس روز سوال سے محفوظ رکھے, ہم پر کرم اور احسان فرمائے, ہم گناہگار اور کمزور لوگ ہیں. تو جن کی بات ہو رہی ہے وہ تھے جو اپنی مرضی کرتے تھے, کچھ انبیاء اور رسول کو مانتے تھے اور کچھ کو نہیں مانتے تھے, اور کہتے تھے کہ ہم بعض کو مانتے ہیں اور بعض کا انکار کرتے ہیں. وَيُرِيدُونَ أَن يَتَّخِذُوا بَيْنَ ذَلِكَ سَبِيلًا, اور وہ چاہتے ہیں کہ اس کے درمیان کو راہ نکال لی جائے, یعنی پوری بات عمومی معاشرے کی بھی نہ رہے, پوری بات وہ بھی نہ رہے جو اسلام یا اس وقت کے حکم کے تحت جو اختیار کیجیے, پوری بات وہ بھی نہ رہے, تو پھر کیا رہے؟ پھر وہ رہے جو مجھے پسند ہے. تو پھر بات تو یہ آ گئی نا کہ شریعت کے مقابل خود آ گئے, عمل وہ ہو جو مجھے پسند ہے, وہ نہ ہو جو اللہ کریم نے بیان فرمایا, وہ نہ ہو جو انبیاء رسول کی تحت ہمیں نازل ہو. تو ہمیں تو ایک بات پر آ کر روکے کہ وہ بات جو محمد الرسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمائی ہے اس سے تجاوز درست نہ ہے اور اپنے آپ کے ساتھ ظلم ہے. اور یہ وہ حصے ہیں, اللہ کریم اس میں معافی عطا فرمائے. اپنی شب و روز کی زندگی کو دیکھا جائے, صبح کے کلام سے دن کے معاملات سے شام تک کے حصوں کو اگر ہم بیٹھ کر بغور دیکھیں تو یہ نہیں ہو سکتا کہ ہمارا حساب ہمارے سامنے نہ آ جائے. بھلے کوئی بھی ہو, کسی تلخی کی, کسی کے ساتھ جھگڑنے کی, کسی پر اعتراض کی ضرورت نہیں. میں یہاں آپ سے مخاطب ہوں, آپ احباب خواتین و حضرات یہاں سن رہے ہیں, یہ ریکارڈنگ لائیو چل رہی ہے, دنیا کے دوسرے کونے تک سفر کرنے کا موقع ملا, حال میں واپس آئے ہوں, وہاں سے لوگ بات کرتے ہیں کہ فلاں بات ہو رہی تھی, فلاں دن ہم نے بیان یہ سنا. تو اس ساری مخلوق پر بجائے اس کے کہ میں اعتراض کرتا جاؤں, اگر میں شام کو بیٹھوں اور اپنا حال اپنے سامنے رکھوں کہ صبح سے جب اٹھا ہوں ہوش آیا ہے اور اب شام تک جو میں نے سوچا یا جو میں نے عمل کیا وہ کس پہرائے میں آتا ہے, کیا وہ ان اصولوں پر ہے جو اللہ کریم کی پسند ہے, کیا وہ تعلیم جو محمد الرسول اللہ صلی اللہ علیہ وسلم سے ہمیں نصیب ہوئی ہے کیا یہ اس کے پہرائے میں آتا ہے, और जब ये सोचें और देखेंगे तो सारे के सारे तजावज सामने आ जाएंगे, किसी के साथ कोई बहस की, किसी के साथ कोई तलखी की जरूरत नहीं है। और जब हम ये देखेंगे तो बात समझ आएगी इन आयात करीमा की कि इस्लाम में पसंद आती नहीं। जब माना है तो फिर माना वो सिद्के दिल से कि पसंद भी वो जो अल्लाह और उसके हबीब की पसंद है, तो बात बनेगी। और आप यकीन माने, दीन इस्लाम पर अमल पैरा होना इंसान को वो जिंदगी देता है जिसकी खुशी उसके अंदर से फूटती है। दुनिया के मामलात देखे हैं कि हंसते चेहरों के पीछे दुख है, हंस रहे हैं लोग, लेकिन जब उनसे अंदर खोला जाए, जब वो अपनी अंदर की बात करें तो उसमें दुख होता है। इस्लाम का अमल तो वो अमल है कि इस अंदर की मुस्कुराहट के साथ चेहरे मुस्कुरा रहे होते हैं, भला बंदा खामोशी क्यों ना हो। हालात जैसे भी हों, सख्त हों, बीमारियां तकालीफ जैसी भी हों, उसके अंदर वो इत्मीनान कल्ब ऐसा होता है कि एक ठहराव भी होता है, एक खुशी भी होती है। और वो खुशी अल्लाह करीम बरकरार रखे, इसलिए कि वो ईमान की है, और जब ईमान की कैफियत की खुशी नसीब हो तो उसे मौत भी इस खुशी या इस हंसी को नहीं रोक सकती। ये वो मुस्कुराहट है जो अब्दुलाबाद जिंदगी तक के लिए सुख का सबब बनती चली जाती है। और जब कोई दरमियानी राह देखना चाहे और वो ये समझे कि मेरी अकलो खिरद है और मैं समझ रहा हूं या मैं इसे इख्तियार कर लूंगा, तो मियां ये वो धोखा है जो कोई अपने आप को दे रहा है। किसने इख्तियार करना है वो मालिक पहले बयान फरमा रहा है कि इन असूलों पर जो कुछ किया जा रहा है वो क्या होगा। और जिन्हें मुखातब फरमाया गया उस जमाने में वो गुजर गए, जिनके वाकयात बयान किए गए वो उनसे पहले गुजर गए, फिर जिन्हें मुखातब किया उसमें मैं और आप अपनी जिंदगी बसर कर रहे हैं। एक जिंदगी है, एक दिन है, एक शाम है, हर एक ने अपने हिस्से का पूरा करना है। तो वो हिस्सा नसीब हो जिसे अल्लाह करीम ने पसंद फरमाया, और वो दरमियानी राह कभी हो नहीं सकती जो हम अपनी पसंद से करें, क्योंकि राह वही है, सिरात मुस्तकीम वही है जो दीन इस्लाम है जिसे अल्लाह के हबीब ने इरशाद फरमाया। और अगर कोई पसंद जाती की तरफ आएगा, अंबिया का इनकार करे और पसंद जाती की तरफ आए और दीन से तजावज कर जाए और इसे हक समझ रहा हो, उलाइक हुमुल काफिरून हक्का, ऐसे लोग बिलाशुबा काफिर। और कुफर वो बदबख्ती है जो हमेशा की सजा का सबब बनेगी, गुनागार होना और काफिर होकर गुनागारी की तरफ चले जाना, वो और सजा बढ़ाती चली जाएगी। लेकिन कुफर वो हद है कि जहां आखरत में कभी बख्शिश का कोई हिस्सा मिलता नहीं। एक दोस्त सवाल कर रहा था किसी जगह पर राम में कि जब कोई गलती करेगा तो उसे सजा मिलेगी, तो जब किसी ने कुफर किया और उसकी सजा ऐसी होगी कि उसको हमेशा हमेशा सजा होगी और वो कभी निजात नहीं पाएगा, तो ये मामला कैसा है। तो शायद उनके अल्फाज तो ऐसे नहीं थे, लेकिन उस कैफियत जो फिक्रों की थी वो ये बनती थी कि उनके साथ तो फिर जुल्म हो गया। अल्लाह करीम की ज़ात ऐसी बेनियाज है कि वो न सिर्फ अता फरमाते हैं, वो बख्शिश इतनी अता फरमाते हैं कि हमारी पैमाने ख़त्म हो जाते हैं। लेकिन जब वो असूल, जैसे दुनिया में जहर का खाना, माने जिंदगी है, मौत वाकई हो जाएगी। अब कोई जहर खाए और ये कहे कि मैं मर क्यों रहा हूं, अब इसका जवाब वही दे सकता है जो जहर खा रहा। चूंकि जहर का जहर होना और जहर के असरात का माने जिंदगी होना, ये वो कैफियत है जिससे इंसानी शऊर जो है वो वाकिफ है। शऊर भी दिया और वो वाकफियत की हकीकतें भी बयान कर दी। उसके बाद अगर कोई जहर खाकर मरता है तो फिर जुल्म तो वो अपने ऊपर कर रहा है, अल्लाह रब्बुल आलमीन ने तो उसे अपनी इबादत को पसंद फरमाया। बेशक मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम वो करम और एहसान है जिसे कुरान करीम फरमाता है कि बंदे मोमिन, तुम पर अल्लाह के जो एहसानात हैं उनमें सबसे बड़ा एहसान ही ये बेशक है जो मोहम्मद रसूलुल्लाह सल्लम की अल्लाह ने तुम्हें अता फरमाया। ये वो हकायक हैं जो तुम्हें وہ حصے عطا کر رہا ہے جسے اللہ راضی ہوگا. اب جب ان حقائق اور اس اللہ کے کرم میں ہم وہ غلو کریں کہ اپنی مرضی کو داخل کریں تو پھر بھائی گناہگاری کی طرف جائیں گے تو پھر آگ تو ہوگی, غلطی کریں گے تو سزا تو ہوگی. اور اللہ کریم اس دار دنیا کے معاملات میں یہ توفیق عطا فرمائیں کہ اللہ کریم سے مغفرت طلب کرنے کی توفیق نصیب ہو جائے, صدقے دل سے نصیب ہو. وہ بے نیاز ایسا کریم ہے, نہ صرف غلطیاں معاف فرماتا ہے بلکہ اتنا ہی زیادہ اجر اور ثواب عطا فرماتا ہے. اب جب کوئی ظلم اپنے اوپر کر رہا ہے تو پھر بھائی بھگتے گا, دیکھے گا ان اصولوں کو, چونکہ اللہ کریم نے اصول واضح بیان کر دیے ہیں. اور قرآن کریم فرماتا ہے کہ اللہ کریم آیات کھول کھول کر اس قرآن میں بیان فرما رہے ہیں, کسی کو کوئی غلط فہمی نہ رہ جائے. اب کلام پر ہی دیکھ لیں, لا يحب اللہ الجہر بالسوء من القول, ایک بیان ایک زبان کے لفظ تک کو بیان کیا جا رہا ہے. اس کی تفسیر میں میں نے بہت سارے پہروں پر بات کی ہے, آپ صرف معنی پر اور ظاہری معنی پر ہی آ کر اکتفا کر جائیں تو زبان سے جو ادا کیا جا رہا ہے اس کا پیمانہ رکھا جائے کہ یہ کیسا ہے, ایسا ہے کہ اللہ کو پسند ہے یا ایسا ہے جو تجاوز پر ہے. کوئی بری بات زبان پر نہ لائی جائے. اب زبان پر لفظ لانے تک کی تو تعلیم دی جا رہی ہے, سکھلایا جا رہا ہے. پھر انعام بتائے جاتے ہیں قرآن کریم میں, جہاں پر بھی صدا کی بات یا اس حصے پر بیان آتا ہے جو تجاوز کیا ہے, ساتھ اس حصے کو منسلک ضرور بیان کیا جاتا ہے جو عمل صالح کا ہے. پھر جو حصے عمل صالح کے ہیں ان پر جو اجر اور ثواب مرتب ہوتا ہے, جو اللہ کریم کی رضا کا ارشاد ہے وہ ساتھ ملتا ہے. اب جو کوئی ان سے تجاوز کر رہا ہے تو پھر وہ اپنے آپ پر خود ہی تو ظلم کر رہا ہے, تو جو کچھ اپنے لیے کھود رہا ہے اسی میں اترے گا. تو فرمایا اولئک الکافرون حقا, کوئی شبہ ہے ہی نہیں, وہ لوگ کافر ہیں جو اللہ کے مقابل خود اپنی پسند لاتے ہیں. وَأَعْتَدْنَا لِلْكَافِرِينَ عَذَابًا مُهِينًا, اور کافروں کے لیے ہم نے ذلت کا عذاب تیار کر رکھا. اب جو عذاب ہے وہ کتنا سخت ہے, کتنا تکلیف دہ ہے, یہ تو ایک بات ہے. اب وہ اتنا سخت اور تکلیف دہ ہے, ساتھ اتنا ہے کہ ذلیل کر کے رکھ دے گا, کہ ذلالت جو ہے اس عذاب کے ساتھ یہ مزید اور بھی ہوتی چلی جائے گی اور بندہ ذلیل بھی ہوگا. کون ہوگا؟ وہ جو یہاں پسند ذاتی کر رہا ہے. کون ہوگا؟ وہ جو اللہ کے مقابل اپنی پسند کو مان رہا ہے اور دعوے اپنے حق کے اور سچائی کے کر رہا ہے. والذین آمنوا باللہ ورسولہ ولم یفرقوا بین احد منہم, اور جو لوگ اللہ پر ایمان رکھتے ہیں اور اس کے پیغمبروں پر اور ان میں سے کسی میں فرق نہیں کرتے. اب دیکھیں جیسے ہم بات کرتے ہیں غلطی اور تجاوز کی, اب دوسرا حصہ بھی تو ساتھ منسلک بیان کیا جا رہا ہے کہ جو ان حصوں میں نہیں ہوگا, جو تجاوز میں نہیں ہوگا. والذین, اور وہ لوگ آمنو جو ایمان لائے, باللہ اللہ پر, اب وہ رسول ہی اور اس کے پیغمبروں پر. اب بات جب ہم اپنے یہاں سے لیں گے تو ہمارے سامنے شریعت محمدی صلی اللہ علیہ وسلم کا حصہ آ جائے گا, چونکہ اللہ کریم کی ذات سے جو شناسائی ہے, اللہ کریم کو کیا پسند ہے, اللہ کریم کو کیا نہیں پسند, یہ کلام ذاتی ہے, اس کی ترتیب کیا ہے, کس بات پر انعام بیان کیا جا رہا ہے, کس بات پر گرفت کی جا رہی ہے, اس موضوع پر جب چلو گے تو ایک در ملے گا, در مصطفیٰ صلی اللہ علیہ وسلم. وہاں سے جا کر مخلوق کو اللہ کریم سے آشنائی نصیب ہوتی ہے. اور جب سارے انبیاء اور رسول کا ماننا ہمارا ایمان ہے تو جس شریعت کے ہم پابند ہیں وہاں کے ماننے پر کس درجے کی پابندی کی ضرورت ہوگی, یہ بھی ساتھ پھر سوچنے کی بات ہے. اور جب بات اس عمل کی آئے گی کہ جس کا اختیار کرنا ضروری ہے, تو اس عمل کا جاننا پھر کتنا ضروری ہوگا. ہم تو جب دین کی بات آتی ہے تو دین کی بات میں ہم یہ کہتے ہیں یہ مولانا کے ذمے ہے, خیر الفاظ نہیں ہوتے, انداز یہی ہوتا ہے, جب ضرورت پیش آئے گی تو مولانا کو بلا لیں گے. بچے کی پیدائش ہے یا کسی کی موت ہے یا کوئی ضروریات زندگی میں دینی پہلو پیش آ گیا تو وہاں مولانا کو بلا لیا. جب عمومی حصے جاننے اور عمل کی بات کو آپ پرکھیں گے تو جو جانے گا نہیں وہ عمل میں کیسے لائے؟ اور دنیا کی زندگی اور دنیا کے علوم کو دیکھیں گے تو ہم اپنی ضروریات زندگی کے لیے کتنی محنت کرتے ہیں کہ جس شعبے میں اس کو جانا بھی جائے، اور کتنی بڑی بے وقوفی کہا اور جانا جاتا ہے کہ جو جس شعبے میں جا رہا ہے اس شعبے کے بارے میں جاننے کی کوشش نہ کرے تو کیا اس کو عقل مند کہتے ہیں؟ جب دنیا کے شعبوں میں یہ بات سمجھ آتی ہے تو دین پر عمل پیرا ہونے کے لیے یہ کیوں نہیں سمجھ آتی کہ جس بات پر عمل ہونا پسندیدہ ہے اور جس بات پر عمل کا اختیار نہ کرنا عند اللہ ناپسندیدہ ہے، میں بھی اس کو جانوں تو صحیح؟ تو ضروریات دین کا جاننا ہم میں سے ہر ایک کے ذمے ہے، اور پہلا حصہ جاننا ذمے ہے اور دوسرا حصہ پہنچانا ذمے ہے، اور جس کے ذمے پہنچانا ہے وہ جاننے کا تکلف بھی نہ کر رہا ہو تو وہ کیسے ممکن ہے کہ اپنی زندگی میں اس نزاکت کو دیکھ لے کہ میں سوچ کیا رہا ہوں اور میری زندگی کا عمل کیا ہے؟ تو فرصت ہے، اسے سمجھیں، سیکھیں، اللہ کریم سے توفیق عمل مانگیں، اللہ کریم ہماری کمی بیشیاں معاف فرما دے۔ تو فرمایا، اور جو لوگ اللہ پر ایمان رکھتے ہیں اور اس کے پیغمبروں پر اور ان میں سے کسی میں فرق نہیں کرتے، یعنی جو شرائطی ایمان ہے اس میں فرق نہیں کرتے، اور جو حصے جو اولو العزم اللہ کے پیغمبر اور رسول ہیں، جو عظمتیں اللہ نے عطا فرمائی ہیں وہ ہیں، اس پہ اس میں نہیں کہ ہم کسی بحث میں پڑھیں، جہاں جس کا جو حکم جس کی حیثیت اللہ نے پسند فرمائی، جس پر جو کرم اور احسان فرمایا، ہم منو ان اس پر ایمان لاتے ہیں، اور ہمارے اس ایمان لانے کی جو شہادت ہے وہ ہمارے روزمرہ کی زندگی ہے، ہمارے معاملات ہیں، ہمارا بولنا ہے، ہمارا سننا ہے، ہمارے عمل کا اختیار کرنا، یہ شب و روز شہادت ہیں کہ ہم کس بات کو مان رہے ہیں۔ جب آمنو کے حصے آتے ہیں تو پھر شہادت عمل الصالحات ہے، اور میں عرض کر رہا ہوں کہ عمل صالح کیسے اختیار کیا جائے؟ جب اس کو جانا ہی نہ جائے تو اختیار کیسے کیا جائے گا؟ تو جاننا ضروری ہے اختیار کرنے کے لیے، اور اللہ کریم ان لوگوں پر انعام کا ارشاد فرما رہے ہیں جو اس بات پر ایمان رکھتے ہیں اور اللہ کے پیغمبروں میں سے کسی پر فرق نہیں کرتے، اور اسے جاننے اور عمل تک پہنچنے کی بات ہو رہی ہے۔ فرمایا، اولئک سوف یؤتیہم اجورہم، ان لوگوں کو اللہ جلد اجر عطا فرمائیں گے، ثواب عطا فرمائیں گے۔ ہم اپنی زندگی کو دیکھیں تو یہ شہادت دیتی ہے، ہر گزرنے والا لمحہ، ہر گزرنے والا دن، ہر گزرنے والا ہفتہ، ہر گزرنے والا مہینہ، ماہ و سال کی جہاں تک بات کرتے جائیں، یہ شہادت دے رہی ہے کہ وقت گزر رہا۔ میں خود پچھلے ہفتے سفر پر تھا، اور آج کا دن اگر میں پچھلے ہفتے کا لوں تو جانے یہاں سے کتنے ہزاروں میل دور تھا اور کس سفر میں تھا، اور وہاں سے یہاں پہنچا، اور اس ایک ہفتے کے گزرنے کا مجھ سے آپ پوچھیں، آپ یقین مانیں مجھے نہیں ہے ایسا سمجھ آ رہی کہ ایک ہفتہ گزر گیا میرے اس سفر کو یہاں پہنچ کے۔ تو آپ اپنی زندگی ہی شہادت دیتی ہے کہ یہ وقت گزر رہا ہے، اور بڑا تیزی سے گزر رہا ہے۔ جب اس گزرتے وقت میں ہم اپنے آپ کو دیکھیں گے تو جو دنیا کے کمالات ہیں اس میں چلے جائیں۔ اب میں یہ کہوں کہ میری بہت زیادہ عمر ہے تو درست بات نہیں ہے، لیکن جتنی عمر ہے اس عمر میں اپنے معاشروں میں، اپنے عزیز داروں میں، اپنے دوستوں میں، اپنی آبادیوں کے گلیوں اور کوچوں میں جب پھرتا ہوں تو مجھے تبدیلی یہ نظر آتی ہے کہ جہاں لوگ ہیں لیکن کتنے وہ لوگ ہیں جنہیں میں جانتا تھا آج وہ نہیں ہیں۔ زندگی کا تسلسل نظر آتا ہے، بچوں کے رونے کی آوازیں آتی ہیں، دوستوں کے کہہ کے سنتا ہوں، لوگوں کو چلتے پھرتے دیکھتا ہوں، لیکن اس چلتی پھرتی زندگی کی جو نمائش ہے اس میں چہرے بدل رہے ہیں۔ تو جب یہ چہرے بدل رہے ہیں تو میرا چہرہ اس نمائش میں کب تک رہے گا؟ تو جب میں یہاں سے چلا جاؤں گا تو میرے ساتھ کیا جائے گا؟ اور جو کچھ ساتھ جائے گا اس ساتھ جانے کو میں سمجھنا ہی ضروری نہیں سمجھتا تو پھر میں عمل کیا کر پاؤں گا؟ ضروری ہے دین اسلام کو سمجھا جائے۔ اور اللہ کریم فرماتے ہیں کہ اولئک، ایسے لوگ جو ان پیراؤں کو سمجھیں گے کہ جو اللہ نے فرمایا, جو اس کے رسولوں نے فرمایا. چونکہ اللہ کا فرمان عمومی بندے کی دسترسی نہیں ہے کہ اس کو پا سکے, یہ کلام ذاتی ہے, اللہ کا کلام ہے, لبائے محمد الرسول اللہ صلی اللہ علیہ وسلم سے ہمیں نصیب ہوا. ہماری جسارت تو نہیں تھی, ہماری تو یہ پہنچنا تھی, ہم تو اس قابل نہ تھے کہ اس کلام سے نوازے جاتے. یہ اس کا کرم اور اس کا احسان ہے, اس نے کلام ذاتی سے ہمیں نواز. جب اس کے جاننے کی بات اور اس کے عمل تک پہنچنے کی بات آئے گی, فرمایا اولئک سوف یؤتیہم اجورہم, ان کے لیے اجر اور ثواب ہے, وکان اللہ غفور الرحیم, اور اللہ بخشنے والے اور مہربان ہیں. اپنی غلطیوں کو دیکھ کر پریشان نہ ہوں کہ کیا ہوگا, معافی کی طلب کرتے ہوئے بہتری کی طرف چلیں. وہ فرماتا ہے میں بخش دوں گا, معاف فرمانے والا ہوں, غفور الرحیم, وہ بخشنے والا ہے اور مہربان ہے, اس کی بخشش بھی لامحدود ہے, اتنا وہ مہربان ہے. تو ضرورت اس امر کی آتی ہے کہ اپنا موازنہ کیا جائے. جب اپنا موازنہ کیا جائے تو کسی کے ساتھ جھگڑا رہتا ہی کوئی نہیں. ہم اتنے کمزور ہیں, اپنے اندر اتنے فساد ہیں, انہی سے نکل آئیں تو بڑی بات ہے. اللہ کریم میرا اور آپ کا حامی و ناصر ہو. جزاکم اللہ.